This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्ते अनि स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा हजुर श्रोताहरू सदाको आइतबार झैं म फेरि पनि यहाँहरूको रेडियो सेटमा उपस्थित भइसकेको छु सञ्जय रेडियो एडलेड 101.5 मेगाहर्जको तरंग मार्फत र म तपाईहरूको साथमा रहनेछु 10:30 बजेसम्म श्रोताहरू तपाईहरूलाई थाहै छ यो भोइस अफ साङ्ग्रिला अर्थात साङ्ग्रिलाका आवाजहरू हरेक आइतबार आउने गर्दछ 9:30 बजे र सकिने गर्दछ अर्थात म यसको हरेक आइतबारको 10:30 बजे यो यस कार्यक्रमको समापन गर्दछु तपाईहरूलाई थाहै छ र श्रोताहरू आजको कार्यक्रम शुरू गर्नभन्दा पहिला म तपाईहरूलाई कार्यक्रमको यसो रूपरेखाबारे जानकारी गराउन चाहन्छु सर्वप्रथम त रहनेछ देशमा र विदेशमा भएका घटनाक्रमहरू जसले यो हप्ताभरि एउटा चर्चा समेट्न सफल रहे तिनीहरूको बारेमा म तपाईहरूलाई जानकारी गराउनेछु र त्यसपछि भने समाचारपछि तपाईहरूलाई मिठा मिठा गीत संगीत र रोचक जानकारीहरूले मनोरञ्जन गर्ने कोशिश गर्नेछु र अहिलेलाई भने म कार्यक्रम थालनी गर्न चाहन्छु समाचारबाट श्रोताहरू समाचारको शुरूमा राष्ट्रपति रामवरण यादवले दलहरूको सहमतिमा छिटो राजनीतिक निकास निकाल्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् मुलुक अप्ठ्यारो मोड़मा पुगेकाले दलहरूबीच सहमति गरी मुलुकलाई सजिलो बाटोतिर लैजान प्रधानमन्त्रीको विशेष पहलबाट मात्रै सम्भव भएको राष्ट्रपतिले बताए मैले पटक पटक प्रधानमन्त्रीलाई भन्दै आएको छु अहिले यहाँबाट पनि आग्रह गर्न चाहन्छु राजनीतिक निकासका लागि तपाईँले निर्णायक पहल गर्नुहोस् राष्ट्रको हितको लागि व्यक्तिगत र पार्टीगत स्वार्थ छाड्नुहोस् तपाईँको विशेष पहल र भूमिका नै महत्वपूर्ण छ नेपाल कोरिया प्राविधिक शिक्षालयको शनिबार बुटोलमा उद्घाटन गर्दै राष्ट्रपति यादवले भने 2062-63 सालको जनआन्दोलनबाट प्राप्त लोकतन्त्रलाई संस्थागत गर्न राजनीतिक दल र संविधान सभा चुकेको स्मरण गर्दै गम्भीर र भावुक हुँदै उनले भने मैले पनि जति गर्नुपर्ने थियो गर्न सकिन कि अहिले मलाई कता कता फील भइरहेको छ संविधान निर्माणको 90% काम सकिएको अवस्थामा संविधान सभाबाट संविधान जारी हुन नसक्नुमा कसको कति कमजोरी थियो भन्नेबारे इतिहासले मूल्याङ्कन गर्दै जाने राष्ट्रपति यादवले बताए संविधान सभाको अस्वाभाविक विघटनपछि मुलुकमा राजनैतिक शून्यता आएको भन्ने भनाईप्रति राष्ट्रपतिले अस्वीकार गरे मुलुकमा संविधान बन्न सकेन लोकतन्त्रको संस्थागत भएन तर संवैधानिक शून्यता छैन हामीसँग अन्तरिम संविधान छ त्यसैलाई टेक्दै अघि बढ़ने हो उनले भने संविधान सभा नहुँदा अघि बढ़ने बाटो अलि अप्ठ्यारो मात्रै भएको बताउँदै उनले प्रधानमन्त्रीको पहलमा अप्ठ्यारो बाटोलाई सजिलो बनाउन सकिने बताए संविधान सभाको विघटन हुन मुलुकको लागि दुर्भाग्य बताएका राष्ट्रपतिले विगतको कमजोरीबाट पाठ सिक्दै अघि बढ़नुको विकल्प नभएको बताए सरकार र दलहरूबाट भयावह भूल भएको छ यो भूललाई सम्झेर पछुताएर मात्र हुँदैन यो भूलबाट सिक्दै अघि बढ़नुको विकल्प छैन उनले भने मुलुक जटिल मोड़मा पुगेर फस्नुमा कांग्रेस एमाले माओवादी र मधेसी दल गरी चार शक्ति दोषी र जिम्मेवार रहेको भन्दै यी दलहरूबीच सहमति र सहकार्यको बाटो तय भए राजनीतिक निकास निस्कन अप्ठ्यारो नभएको राष्ट्रपति यादवको भनाई थियो सरकार अध्यादेशको भरमा अगाडि बढ़न खोजेकोमा राष्ट्रपतिले असन्तुष्टि जनाएका छन् अध्यादेशको शासन लोकतन्त्र विरोधी हो भनिन्छ संसद छैन सरकार सधैँ अध्यादेशका भरमा अघि बढ़नु हुँदैन विकल्प खोजिहाल्नुपर्छ राष्ट्रपति यादवले भने लोकतन्त्र संस्थागत हुन नसक्दा राष्ट्रिय एकता र संहिष्णुताको भावना कमजोर भएको भन्दै राष्ट्रपतिले चिन्ता व्यक्त गरे। तराई पहाड र हिमाल जहाँ बसे पनि पहिले नेपाली भन्ने भावना कमजोर भएको भन्दै गम्भीर भएका राष्ट्रपति यादवले भने अहिले जता जात जाति बीच पिटापिट गर्नका लागि अघि बढ़िरहेको जस्तो देखिँदैछ। राष्ट्राध्यक्षको हैसियतले यो देख्दा मेरो मुटु दुखेको छ। एकीकृत नेकपा माओवादीको विस्तारित बैठकले केन्द्रीय समिति विघटन गर्दै पुष्पकमल दाहालको अध्यक्षतामा महाधिवेशन आयोजक समिति गठन गरेको छ। राजधानीमा भएको बैठकले स्थायी पोलिट ब्यूरो समिति विघटन गरेको छ। बैठकले एकीकृत माओवादीको पहिलो महाधिवेशन आगामी माघमा गर्ने निर्णय गरेको छ। पाँच दिने विस्तारित बैठकको समापन गर्दै अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सम्पूर्ण सम्पत्ति पार्टीलाई बुझाउने घोषणा गरेका छन्। शुक्रबार कुर्सी हानाहान भएको बैठक शनिबार सामान्य रूपमा सञ्चालन भएको थियो। यसैबीच माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूले चढ़दै आएको प्राडो फिर्ता गर्न सचिवालयलाई निर्देशन दिएका छन्। विलासी बनेको भन्दै सातौं विस्तारित बैठकमा आलोचना भएपछि दाहालले सुविधा फिर्ताको घोषणा गरेका थिए। दाहालको निजी सचिवालय स्रोतका अनुसार महँगो प्राडो सरकारलाई नै फिर्ता दिइनेछ भन्ने सरकारले दिने सुविधा बापतको सवारी नै दाहालले प्रयोग गर्नेछन्। सरकारले पूर्व प्रधानमन्त्रीलाई 40 लाख बराबरको गाड़ी सुविधा दिने निर्णय गरिसकेको छ। सचिवालयका अनुसार दाहालले घोषणा गरेको लाजिमपाटको घर छाड्ने लगायतका निर्णय पनि क्रमशः लागू गर्दै लगिनेछ। आवासको वैकल्पिक अवस्था हुनासाथ माफ गर्नुहोला श्रोताहरू, यसलाई फेरि सुन्नुहोस्। आवासको वैकल्पिक व्यवस्था हुनासाथ लाजिमपाटमा रहेको निवास छाड्ने अध्यक्ष पुष्पकमल दाहालले बताए। नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संविधान सभाबाट संविधान जारी नहुनुमा उग्र वामपन्थी दोषी भएको बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको 34 स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उहाँले संविधान बिना नै संविधान सभाको विघटन हुनुमा उग्र वामपन्थी सोच प्रमुख कारक बनेको बताउनुभयो। उहाँले 2007 सालदेखि नेपालमा भएको ऐतिहासिक क्रान्ति एवं उपलब्धिमा पुष्पलालको मार्गदर्शनले महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो। पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधव कुमार नेपालले पुष्पलालले नेपाली जनताको उन्मुक्तिका लागि पुर्याउनु भएको योगदान चिरकाल पर्यन्त जीवन्त रहने बताउनुभयो। स्वतन्त्रता एवं न्यायपूर्ण समृद्धि नेपाल निर्माण गर्ने पुष्पलालको चिन्तन वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण छ भन्दै उहाँले पुष्पलालको चिन्तन एवं मार्गदर्शनलाई आत्मसात गर्दै अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। पूर्व प्रधान सेनापति रूपमंगत कटवालले अहिलेको अवस्थामा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन्। राजसंस्था फर्कने मा कुनै सम्भावना देखिन्न उनले भने, तर हिजो राजा विरूद्ध लागेकाहरू आज उनकै पछि किन लागेका हुन्, यो गम्भीर प्रश्न हो। स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कटवालले राजा आऊ देश बचाऊ भन्दैमा राज संस्था नफर्कने बताए। उनले पश्चिम गएका बेला हजारौं जनता राजाको पछि लाग्नुले फेरि जनताले राजाको महत्व महसुस गरेको हुन सक्ने अनुमान गरे। ठूला दलका नेताहरूले कस्तो संविधान बनाउने भन्ने पहिले निर्कयोल नगरेका कारण संविधान बन्न नसकेको दावी गर्दै कटवालले नेताहरूले राष्ट्रिय एजेण्डा क्लियर नगरेसम्म देशले निकास पाउन नसक्ने बताए। अर्को एक प्रसंगमा देशमा संक्रमणकालीन अवस्था यथावत भए नेपाली सेनाले सत्ताको बागडोर नियन्त्रणमा लिन सक्ने पनि उनले आशंका गरे। अहिले सम्पूर्ण संवैधानिक निकाय पूर्ण रूपमा फेल भइसकेका छन्। यही अवस्था रहे नेपाली सेनाले सबै कुरा नियन्त्रणमा लिन सक्छ। नेपाली सेना सम्पूर्ण नेपाली जनताको आशाको केन्द्र हो, तर यस्तो अवस्था नआओस्, पूर्व प्रधान सेनापति कटवालले भने। यस वर्षको कक्षा 12 विज्ञान संकायतर्फको नतिजा आइतबार प्रकाशन भएको छ। उच्च माध्यमिक शिक्षा परिषद परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष विज्ञानतर्फ 72.31% विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रक दुर्गा अर्यालका अनुसार गत वर्ष भन्दा 2% नतिजा वृद्धि भएको छ। वैशाख 17 29 सञ्चालन भएको कक्षा 12 परीक्षामा यस वर्ष कुल 4,05,000 विद्यार्थी सहभागी थिए, जसमध्ये विज्ञान संकायको नियमित तर्फ 30,200 सहभागिता थियो। जसमध्ये 21,838 पास भएका छन्, जुन 72.31% हुन आउँछ। गत वर्ष नियमिततर्फ 70% पास भएको पनिकाले जनाएको छ, अर्थात परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। यसै गरी आंशिकतर्फ 5,574 विद्यार्थी सहभागित रहेकोमा यस वर्ष 2,608 पास भएका छन्, जुन 47% हुन आउँछ। आंशिकमा भने गत वर्षको भन्दा 10% कम भएको जनाइएको छ। श्रोताहरू, अब समाचारको क्रममा अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको कोलोराडो राज्य स्थित डेनभर शहर नजिकै एउटा सिनेमा हलमा भएको गोलीकाण्डमा कम्तीमा 12 जनाको मृत्यु भएको छ भने 38 घाइते भएका छन्। ब्याटम्यानको द डार्क नाइट राइज चलचित्रको प्रिमियर शो हेरिरहेका दर्शकमाथि एक बन्दुकधारीले अन्धधुन्ध गोली प्रहार गरेको थिए। मास्क लगाएको बन्दुकधारीले मध्यरातको शो हेरिरहेका दर्शकमाथि अन्धधुन्ध गोली चलाउनु अघि अश्रु ग्यास प्रहार गरेको थिए। प्रहरीले 10 जनाको सिनेमा हलमा र बाँकी 2 जनाको अस्पतालमा मृत्यु भएको जनाएको छ। ब्याटम्यानको प्रिमियरमा गोली प्रहार भएपछि विश्वका कतिपय स्थानमा यसको शो बन्द गरिएका छन्। एक प्रत्यक्षदर्शीले पहिलो फाइटको दृश्यपछि कालो मास्कमा देखिएको उक्त व्यक्ति पहिले फिल्मसँगै सम्बन्धित कोही हो कि भन्ने लागेको बताएका छन्। बुलेट प्रुफ ज्याकेट र दंगा प्रहरीले लगाउने जस्तो हेलमेट लगाएको उक्त व्यक्तिले अन्धधुन्ध गोली हानेको थियो। प्रहरीले घटनास्थल नजिकैको पार्किङ स्थलबाट एक व्यक्तिलाई ह्यान्डगन र चक्कुसहित पक्राउ गरेको छ भने अर्को बन्दुक सिनेमा हलमा समातिएको थियो। एफबीआईले गोलीकाण्ड जेम्स होलमेस नामको व्यक्तिले गरेको तर त्यस व्यक्तिको आतंकवादी समूहसँग कुनै सम्बन्ध नरहेको जनाएको छ। पक्राउ परेको संदिग्ध व्यक्तिले बयानका क्रममा आफ्नो घरमा विस्फोटक पदार्थ रहेको बताएको प्रहरीले जनाएको छ। उक्त व्यक्तिको दावीपछि प्रहरीले त्यस क्षेत्रलाई खाली गराएर अनुसन्धान शुरू गरेको बताइएको छ। विभिन्न देशका आदिवासी प्रतिनिधिहरू र राजनीतिक दलका नेताहरूको सहभागितामा अस्ट्रेलियामा विश्व आदिवासी जनजाति दिवस मनाउने तयारी गरिएको छ। कार्यक्रमको नेपाल आदिवासी जनजाति मंच अस्ट्रेलियाले संयोजनको जिम्मेवारी पाएको छ। सिडनीको केम्पिसीमा रहेको ओरिएन्ट फंक्सन सेन्टरमा यही अगस्त 11 तारीकका दिन हुन लागेको कार्यक्रममा अस्ट्रेलिया, न्यूजील्याण्ड, बंगलादेश, कुक आइल्याण्ड लगायतका देशका आदिवासी प्रतिनिधिहरूका साथै सांसदहरूको समेत सहभागिता हुने भएको छ। आदिवासी जनजातिहरूको अस्तित्व र उनीहरूको विकासका बारेमा वृहत छलफल गर्ने उद्देश्यले हुन लागेको कार्यक्रममा अस्ट्रेलियाको विभिन्न राजनैतिक दलका सांसदहरू, आदिवासी तथा जनजातिहरूको पक्षमा काम गर्ने संस्थाका प्रतिनिधिहरू र नेपाली राजदूतको उपस्थित हुनेछ। कार्यक्रममा अस्ट्रेलियन सरकारको समेत सहयोग रहेको छ। आयोजक संस्थाका अध्यक्ष गणेश तामाङका अनुसार यो सम्मेलन मार्फत आदिवासी जनजातिको पहिचान र अस्तित्वका बारेमा छलफल हुनुका साथै विभिन्न देशमा रहेका आदिवासीहरूबीच अन्तर्क्रिया समेत हुने भएको छ। अस्ट्रेलिया बहुसांस्कृतिक देश भएकाले पनि यो कार्यक्रमलाई महत्वका साथ अस्ट्रेलियन सरकारले पनि सहयोग पुर्याएको बताइएको छ। हाम्रो उद्देश्य भनेको आदिवासी जनजातिहरूको बीचमा सामञ्जस्यता कायम गर्ने र एक आपसको अनुभव आदान प्रदान गर्ने हो। मंचका केन्द्रीय सदस्य समीर बान्तवाले भने, यसको संयोजनको जिम्मा पाउनु हामीलाई गर्व लागेको छ। उनका अनुसार सम्मेलनले एक आपसमा भाइचारा सिर्जना गर्नुका साथै आदिवासी जनजातिको पक्षमा जनमत सिर्जना गर्न सहयोग पुग्नेछ। कार्यक्रममा सहभागी भएका अन्य देशका प्रतिनिधिहरूले समेत अनुभव साट्नुका साथै त्यहाँको अवस्थाको बारेमा जानकारी गराउने कार्यक्रम रहेको आयोजकले बताएको छ।
रेडियो एडलेड 101.5 एफएम एन्ड लाइभ अनलाइन।
हजुर श्रोताहरू, भर्खरै मैले तपाईँहरूलाई देश विदेशमा भएका घटनाक्रम जुन गत हप्ता भरि नै चर्चामा रहन सफल भए, जसमध्ये चाहिँ विगत 2 दिनदेखि नेपालमा चाहिँ चर्चामा थिए, ती घटनाक्रमहरूलाई समेटेर मैले तपाईँहरू समक्ष एज अ न्यूज तपाईँहरूलाई सुनाए, तपाईँहरूको जानकारीमा ल्याए। श्रोताहरू, अब म कार्यक्रमको उत्तरार्धमा अर्को पाटोमा आइपुगेको छु। उत्तरार्ध भन्दा पनि अबको सेगमेन्ट भनेको गीत संगीत मनोरञ्जन र रोचक जानकारी तपाईँहरूलाई दिने भरपूर कोशिश गर्नेछु। र श्रोताहरू, यसै क्रममा म अब पहिलो गीत यहाँनिर प्रस्तुत गर्न गइरहेको छु, द ब्यान्ड अफ जेनेरेसनको आवाजमा ढाँका टोपी। अहिलेलाई सुन्नुहोस् यो गीत। श्रोताहरू, भर्खरै तपाईँले सुन्नुभयो ब्यान्ड अफ जेनेरेसनको आवाजमा ढाका टोपी सिरैमा लाएर नबस पिरैमा। हजुर, एकदमै रमाइलो गीत थियो, तपाईँहरूलाई मन पर्यो होला भन्ने मैले आशा लिएको छु। श्रोताहरू, यति बेला स्टुडियोको घडीमा 9:50 गएको छ र म तपाईँको साथमा छु सञ्जय, र तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिला, अर्थात साङ्ग्रिलाका आवाजहरू रेडियो एडलेड 101.5 मेगा हर्जको तरंग मार्फत। र तपाईँ यदि यसलाई अनलाइन सुन्न चाहनुहुन्छ भने तपाईँ लगन गर्न सक्नुहुन्छ radio.adelaide.edu.au, अनि डिजिटलमा पनि तपाईँ यस कार्यक्रमलाई सुन्न सक्नुहुन्छ। र श्रोताहरू, यदि तपाईँले अहिले सुन्न यो कार्यक्रम अहिले तत्काललाई सुन्न मिस गर्नुभयो अथवा चाहिँ फेरि सुन्न चाहनुहुन्छ भनेदेखि तपाईँ हामीलाई आइट्युन्समा पनि फलो गर्न आइट्युन्समा पनि सुन्न सक्नुहुन्छ। आइट्युन्समा गएर तपाईँले आइपीए जर्नल सर्च गर्नुपर्ने हुन्छ र त्यस आइपीए जर्नल सर्च गरिसकेपछि तपाईँले भोइस अफ साङ्ग्रिला, युवा संसार र त्यस्तै विदेशबाट प्रसारण हुने नेपाली भाषी अरू विभिन्न जस्तै न्युजिल्याण्डबाट प्रसारण हुने अरू नेपाली भाषी प्रोग्रामहरू नेपाली भाषा जुन नेपाली भाषामा प्रसारण हुन्छन् ती कार्यक्रमहरू तपाईँले आइट्युन्समा सुन्न सक्नुहुन्छ। श्रोताहरू, म तपाईँलाई यो भोइस अफ साङ्गीलाको बारेमा जानकारी गराउँदै थिएँ कसरी सुन्न सकिन्छ र कति मेगाहर्जमा यो कार्यक्रम प्रसारण हुन्छ भनेर। र श्रोताहरू, म फेरि पनि अर्को एउटा गीत राख्न गइरहेको छु यहाँनिर, सायद फिल्मबाट लिएको छु मैले यो गीत। श्रोताहरू, यसलाई गाएका छन् द स्यारोज ब्यान्डले। स्यारोज ब्यान्डको कुरा गर्नुपर्दाखेरि स्यारोज ब्यान्ड एउटा रक ब्यान्ड हो जसले चाहिँ रक भर्जनका गीतहरू गाउने गर्छन् नेपाली। उनीहरूको एकदमै चर्चित गीत जब राजपरिवारको हत्या भएको थियो त्यसपछि उनीहरूले निकालेको जेठ 1915 एकदमै चर्चित भएको थियो र यो सायद फिल्ममा स्याडोज ब्यान्डले पनि गाएका छन्। उनीहरूकै आवाजमा म अहिले तपाईँहरूलाई यो फिल्म यो सायद फिल्मको गीत म तपाईँहरूलाई पस्किँदैछु र यो गीतपछि म सायद फिल्मको बारेमा तपाईँहरूलाई जानकारी गराउनेछु। सायद फिल्म अस्ट्रेलियामा अस्ट्रेलिया टुरमा छ अहिले, त्यसै गरी एडलेडमा पनि आउने क्रममा छ र यो सबै जानकारी म तपाईँलाई एकछिनपछि यो गीतपछि दिनेछु र अहिलेलाई भने म सायद फिल्मबाट सायद फिल्मको टाइटल ट्र्याक अहिले तपाईँहरूका लागि प्रस्तुत गर्दैछु द स्यारोज ब्यान्डको आवाजमा। Thank you. हजुर श्रोताहरू, भर्खरै तपाईँले सुन्नुभयो चलचित्र सायदबाट सायदको टाइटल ट्र्याक द स्याडोज ब्यान्डको आवाजमा सुनाए, अलिकति रक भर्जनमा थियो, तर यो फिल्मका सबै गीतहरू यस्तै रक भर्जनमा भने छैनन्, अरू पनि अरू रोमान्टिक अरू इन्ट्रेस्टिङ खालका गीतहरू पनि छन् यो फिल्ममा। र मैले तपाईँहरूलाई भनेको थिएँ श्रोताहरू, यो गीतभन्दा गीतपछि म तपाईँहरूलाई सायद फिल्मको बारेमा जानकारी गराउने छु भनेर। सायद फिल्म सूरज सुब्बा नाल्बोले निर्देशन गरेको फिल्म हो, उनको यो चाहिँ चौथो निर्देशन हो। योभन्दा अगाडि उनको बाटोमुनिको फूल नामक चलचित्र चर्चामा रहेको थियो, सूरज सुब्बा नाल्बोले निर्देशन गरेको फिल्म बाटोमुनिको फूल त्यसपछिको फिल्म भनेको सायद हो। र यसमा यो सायद फिल्ममा एउटा कस्तो खालको स्टोरी छ भन्दाखेरि, आजभोलिको जेनेरेसन, आजभोलिको युवा पुस्तालाई समय युवा पुस्ताहरूको स्टोरीलाई बेस बनाएर यो चलचित्र बनेको छ। जुन प्लस टूमा पढ्ने अधिकांश जुन टिनेजर्सहरू छन् उनीहरूको कस्तो भनौँ लाइफमा कस्तो घटनाहरू घट्छन्, जस्तै अब स्टुडेन्ट अवस्था अथवा विद्यार्थी जीवन, त्यसमाथि हुने विभिन्न ड्रग्सहरूको एउटा स्टुडेन्ट हुँदाखेरि अब ड्रग्सहरूको इन्भल्भ हुनुहुन्छ कहिले, नेपाली स्टुडेन्ट नेपाली टिनेजर्सहरूमा अहिले चाहिँ यो ड्रग्सको इन्भल्भमेन्ट बढ्दो छ, र त्यसपछि गएर अरू डिफ्रेन्ट क्यारेक्टरहरू लाइक टिनेजर्सहरूको हुँदाखेरिको उमेरमा अथवा प्लस टू पढ्दाखेरिको स्टुडेन्ट लाइफ हुँदाखेरि स्टुडेन्ट हुँदाखेरिको लाइफमा आउने घटनाक्रमहरूलाई समेटेर सूरज सुब्बा नाल्बोले यो निर्देशन गरेको यो फिल्म मेको 11 तारिकमा रिलिज भएको थियो नेपालमा, तर अस्ट्रेलियामा भने भर्खरै आउँदैछ, यतिखेर सिडनीतिर फिल्मको प्रदर्शन भइरहेको छ, र एडलेडमा पनि आउँदैछ यो फिल्म सायद। श्रोताहरू, तपाईँलाई म जानकारी गराउन चाहन्छु, सायद फिल्म एडलेडमा 1 अगस्त बुधबारको दिन आउँदैछ। हजुर, तपाईँहरूलाई थाहै छ नेपाली फिल्महरू विगत केही समयदेखि अस्ट्रेलियामा र एडलेडमा पनि आउने गरेका छन्, जुन चाहिँ हामी विदेशमा भएर पनि नेपाली फिल्महरू नेपाली गीत संगीतहरू सुन्न र हेर्न पाउँछौं, त्यो चाहिँ एकदमै गर्वको कुरो हो। र यसै क्रममा सायद फिल्म पनि एडलेडमा आउँदैछ, मैले भनिहालेँ श्रोताहरू, 1 अगस्तको दिन बुधबार साँझ 6:30 बजे, तपाईँहरूलाई थाहै छ स्थान कहाँ हुँदैछ भनेर, कहाँ यो फिल्म लाग्दैछ भनेर। हजुर, मर्क्युरी सिनेमा विगतका फिल्महरू लागेको हल हो, र यसपटक पनि सायद फिल्म मर्क्युरी सिनेमामै लाग्ने जानकारी गराइएको छ, र तपाईँहरू यदि सायद फिल्म हेर्न चाहनुहुन्छ भनेदेखि 1 अगस्तको दिन 1 अगस्त 6:30 बजे मर्क्युरी सिनेमा जान सक्नुहुन्छ। र श्रोताहरू, अहिले मैले तपाईँलाई जानकारी गराएँ सायद फिल्मको बारेमा, कस्तो खालको चलचित्र हो, कस्तो खालको फिल्म हो यो सायद, र के कुन बेस्टमा स्टोरी बेस्ट छ त, कुन एउटा स्टोरी केमा बेस्ट छ त भन्ने कुरामा मैले तपाईँहरूलाई जानकारी गराएँ। प्लस टू पढ्ने टिनेजर्सहरूको जुन अहिलेका नयाँ युवा पुस्ताहरूको बीचबाट उठेको चलचित्र सायद तपाईँहरूको सहरमा आउँदैछ। र श्रोताहरू, म फेरि अर्को एउटा गीत सुनाउन गइरहेको छु, कर्मा ब्यान्डको नयाँ सपना, यो बिल्कुलै नयाँ गीत, पहिलो पटक रेडियो एयरलेड 101.5 MHz मार्फत 101.5 MHz तरंगमा तपाईँले सुनिराख्नु भएको कार्यक्रम भोइस अफ साङ्गिला अर्थात साङ्गिलाका आवाजहरूमा म पहिलोपल्ट बजाउन जाँदैछु कर्मा ब्यान्डको आवाजमा नयाँ सपना।
टाढा
श्रोताहरू, भर्खरै मैले तपाईँहरूलाई सुनाएँ कर्मा ब्यानको आवाजमा नयाँ सपना। बिल्कुलै एकदमै रमाइलो गीत थियो, रमाइलो भन्दा पनि मर्मस्पर्शी गीत थियो। जति पनि विदेशी विदेशमा हुनुहुन्छ, जति पनि नेपालबाट टाढा हुनुहुन्छ, उहाँहरू सबैलाई यो गीत मनपर्छ होला। किन भन्दाखेरि हामीहरू जब आफ्नो ठाउँ, आफ्नो आफू जन्मेको ठाउँ गाउँलाई छोडेर कुन मनमा एउटा नयाँ रहर, एउटा नयाँ सपना लिएर आँखामा विदेशिन्छौं, अनि त्यसपछि केही गर्ने उत्साह उमङ्गका साथ विदेशिन्छौं। त्यसपछि हाम्रो हामीले आफ्नो गाउँठाउँलाई मिस गर्न थाल्छौं। त्यही सेरोफेरोमा गीत थियो, मलाई साह्रै मन पर्यो श्रोताहरू, आशा छ तपाईँहरूलाई पनि मन पर्यो होला। र श्रोताहरू, यति बेला 10:04 गएको छ स्टुडियोको घडीमा, र यति बेला बाहिरको टेम्परेचर छ 12 डिग्री सेन्टिग्रेड, जाडो छ। श्रोताहरू, यो चिसो चिसो रातमा म तपाईँहरूलाई मिठा मिठा गीत संगीतले भरपूर मनोरञ्जन दिने कोशिश गरिरहेको छु, र यसै क्रममा म तपाईँहरूलाई अब एउटा स्वास्थ्य सम्बन्धी भन्दा पनि व्यायाम, यदि तपाईँ व्यायाम गर्नुहुन्छ या गर्नुहुन्न, व्यायाम भन्नाले सामान्य एक्सर्साइज कतिको गर्नुहुन्छ श्रोताहरू, म यस सम्बन्धमा एउटा अनुसन्धान भएको छ। सामान्य एक्सर्साइजले मान्छेको जीवनमा कति फरक पार्छ र कति मान्छेको जीवनलाई लम्ब्याउन कति हेल्पफुल हुन्छ भन्ने कुरा को एउटा अनुसन्धानले गरेको रिपोर्ट यहाँनिर म तपाईँहरूको समक्ष प्रस्तुत गर्दैछु। हामी मध्ये अधिकांश व्यायाम भन्ने बित्तिकै धेरै समय बिताउनु पर्ने झन्झटिलो कर्मलाई बुझ्ने गर्छौं, होइन? जस्तो सामान्य एक्सर्साइज भन्ने बित्तिकै अलिकति मेहनत गर्नुपर्छ भन्ने हाम्रो बुझाइ छ, जिउ दुख्छ भनेर यसो मर्काउन पनि डराउँछौ। यस्तो सोच भएका व्यक्तिहरूका लागि बडो हर्षको खबर छ श्रोताहरू। दिनहुँ मात्र 15 मिनट हो, 15 मिनटको नियमित व्यायामले हामी आफ्नो आयु 3 वर्ष लम्ब्याउन सक्छौ। इन्ट्रेस्टिङ होइन त श्रोताहरू? ताइवानको नेशनल हेल्थ रिसर्च इन्स्टिट्युटमा गरिएको अनुसन्धानपछि यस्तो दावी गरिएको हो। उक्त अनुसन्धान अन्तर्गत सन् 1996 देखि 2008 4 लाख व्यक्तिहरूलाई चिकित्सा जाँचका बेला निकै निगरानी गरियो। ती सबै 20 वर्षमाथिका थिए। उनीहरूलाई हरेक साता उनीहरूले गर्ने गरेको शारीरिक गतिविधि या व्यायाम बारे प्रश्न पनि गर्दै रह्यो। त्यसबाट जे निष्कर्ष निस्कियो त्यसका आधारमा अनुसन्धानकर्ताहरूले भनेका छन् 15 मिनट गरिएको गतिलो व्यायामले गतिलो श्रोताहरू 15 मिनट मात्रै प्रपर एक्सर्साइज गर्यो भने चाहिँ मान्छेको जीवनमा कति फरक पर्दो रहेछ तपाईँले सुन्दै हुनुहुन्छ। 15 मिनट गरिएको गतिलो व्यायाम मानव जीवनमा थप 3 वर्ष जोडिन्छ। यदि तपाईँले आज एक दिनमा 15 मिनट शारीरिक व्यायामको लागि एक्सर्साइजको लागि छुट्याउनु भयो भने तपाईँको जीवनमा 3 वर्ष जोडिन्छ। 15 मिनटको लगानी 3 वर्षको फाइदा ल श्रोताहरू इन्ट्रेस्टिङ। त्यस्ता व्यक्तिको मृत्युदर 14% कम हुन सक्छ। ती अनुसन्धानकर्ता अझै केसम्म भनेका छन् भने त्यो 15 मिनटको व्यायाममा 15 मिनट थप्दै जाने गरे मृत्युदर पनि 4% कम हुन सक्छ। मोर इन्ट्रेस्टिङ, यस्तो यतिखेर चल्छ जबसम्म कुनै व्यक्ति एक दिनमा 100 मिनट व्यायाम गर्दैन। कम समयको तर कड़ा व्यायामको प्रभाव त्यति नै हुन्छ जति ढिलोसम्म गरिएको हलुका व्यायामको हुन्छ। यदि तपाईँ 15 मिनट मात्रै फुल एक्सर्साइज अथवा चाहिँ शरीरलाई चाहिने पूरा एक्सर्साइज गर्नुहुन्छ भनेदेखि त्यसले चाहिँ त्यति नै असर पार्छ जुन चाहिँ तपाईँले अब अरू 1 घण्टा 1.5 घण्टा लगाएर हलुका तरिकाले गर्नभन्दा यदि 15 मिनट अलिकति बढी प्रेसर दिएर एक्सर्साइज गर्नुहुन्छ भनेदेखि त्यसले त्यति नै ठूलो इफेक्ट पार्दो रहेछ। उक्त अनुसन्धानमा व्यायामको स्तर 5 श्रेणीमा राखिएको थियो। निष्क्रिय वा अल्छी गर्दै नगर्ने काम, सरी यसलाई फेरि सुन्नुहोला, कम, मध्यम, उच्च र धेरै उच्च। प्रमुख अनुसन्धानकर्ता डाक्टर ची प्याग वान भन्छन् हामीले लामो अध्ययनपछि के पायौं भने जुन व्यक्तिले दिनहुँ औसत रूपमा 15 मिनटको तीव्र व्यायाम गरे उनीहरूको स्वास्थ्य ती व्यक्तिको तुलनामा धेरै राम्रो थियो जो निष्क्रिय थिए वा कुनै प्रकारको व्यायाम गर्दैनथे। जो व्यक्तिले सातामा 2 घण्टा कड़ा व्यायाम गरे उनीहरूलाई पनि हरेक साता 4 घण्टा हलुका व्यायाम गर्नेहरूले पाए जति फाइदा मिल्यो। अब तपाईँ आफै भन्नु श्रोताहरू, अब पनि सामान्य शारीरिक व्यायाम गरेर आफ्नो आयु लम्ब्याउने कि अल्छी मानेर खुम्चिएरै शरीरका जोड्नीमा खिया लगाएर बस्ने त? हजुर श्रोताहरू, एकदमै यो इन्ट्रेस्टिङ। हामीले आफ्नो स्वस्थ रहनका लागि गर्न सक्ने सामान्य 15 मिनट मात्रै सामान्य एक्सर्साइज गर्यो भनेदेखि मान्छे कति निरोगी, कति स्वस्थ र त्यसका अलावा मान्छेको आयु पनि लम्बिने यो एउटा रिपोर्ट थियो तपाईँहरूलाई सुनाएँ मैले। आशा छ तपाईँहरूलाई मन पर्यो होला। श्रोताहरू, म फेरि अर्को एउटा गीत राख्न जाँदैछु यहाँनिर प्रदीपराज पाण्डेको आवाजमा, थाहै थिएन दिल आगो बिना नै जल्दो रहेछ।
आहै थिए न दिल आग बिना नै जल्दो रहेछ। आहै थिए न दिल आग बिना नै जल्दो रहेछ। आहै थिए न मायाले, आहै थिए न मायाले पनि पुल्दो रहेछ। आहै थिए न दिल आग बिना नै जल्दो रहेछ। Thank you.
तस्वीर बदली दो
श्रोताहरू, भर्खरै सुन्नुभयो तपाईँले प्रदीपराज पाण्डेको आवाजमा थाहै थिएन दिल आगो बिना नै जल्दो रहेछ। एकदमै रमाइलो गीत थियो यो, पक्कै पनि तपाईँहरूलाई मन पर्यो होला। श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ भोइस अफ साङ्गेला अर्थात साङ्गेलाका आवाजहरू रेडियो एडलेड 101.5 मेगाहर्जमा, र म तपाईँको साथमा छु सञ्जय। र श्रोताहरू, यति बेला म तपाईँहरूसँग एउटा छोटो व्यापारिक विश्राम, व्यापारिक विश्राम तर एउटा छोटो विश्राम लिन जाँदैछु, त्यसपछि म फेरि उपस्थित हुनेछु अरू रोचक जानकारीका साथमा। अहिलेलाई एउटा विश्राम।
एडिलेडमा रहेको एकमात्र प्रोफेशनल नेपाली वित्तीय कम्पनी वाग्ले इन्टरप्राइजेसले अकाउन्टिङ र फाइनान्स सम्बन्धीका कामहरू गर्दै आइरहेको छ। तपाईँ पनि आफ्नो सफल व्यवसायको लागि अनुभवी एकाउन्टेन्टबाट सुझाव सुविधा लिन चाहनुहुन्छ भने आजै हामीलाई सम्पर्क गर्नुहोस्। ट्याक्स सर्भिसेसको साथसाथै हामी व्यापार लगानी तथा व्यापार स्थापना सम्बन्धी परामर्श लगायत होम लोन, इन्भेस्टमेन्ट प्रोपर्टी लोन, रिफाइनान्सिङ र कमर्सियल प्रोपर्टी फाइनान्स सम्बन्धित वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेका छौँ। सम्पर्क आशिष वाग्ले, वागले इन्टरप्राइजेस फिफ्थ फ्लोर 22 ग्रीनफिल्ड स्ट्रीट एडिलेड एसए 5000 फोन नम्बर 0434-532-062 इमेल wagle@wagle.com.au
हजुर श्रोताहरू स्वागत छ पुनः तपाईँहरूलाई कार्यक्रम भोइस अफ साङ्गिलामा र तपाईँहरूका साथमा छु म सञ्जय र तपाईँ सुनिराख्नु भएको छ साङ्गिलाका आवाजहरू रेडियो एडिलेड 101.5 मेगाहर्जको तरंग मार्फत र यदि तपाईँ यसलाई अनलाइन सुन्न चाहनुहुन्छ अथवा चाहिँ अनलाइन पनि सुन्न सक्नुहुन्छ radio.edilade.edu.au तपाईँले यसमा लगइन गर्नुपर्ने हुन्छ र श्रोताहरू म अब तपाईँहरूलाई एउटा अर्को एउटा जानकारी गराउँदैछु यहाँ तपाईँहरू सबैलाई थाहै छ राजेश खन्ना बलिउडका चर्चित फर्स्ट सुपरस्टार भनेर पनि भन्ने गरिन्छ उनलाई राजेश खन्नाको गत बुधबार निधन भयो र उनको अन्त्येष्टि बारेमा बिहेबार त्यसको भोलिपल्ट उनको अन्त्येष्टि गरियो यसै सेरोफेरोमा रहेर एउटा जानकारी म तपाईँहरूलाई गराउन चाहन्छु बुधबार निधन भएका बलिउड सुपरस्टार राजेश खन्नाको अन्त्येष्टि बिहेबार हिन्दू परम्परा अनुसार गरियो अमिताभ बच्चनले भने अनुसार देहान्त हुनु अघि राजेश खन्नाले बोलेको अन्तिम वाक्य थियो समय सकियो प्याकअप हजुर श्रोताहरू अमिताभ बच्चनले भने अनुसार राजेश खन्नाको देहान्त हुनुभन्दा अघि राजेश खन्नाले बोलेको अन्तिम वाक्य थियो समय सकियो प्याकअप शवयात्रामा मुम्बईको सड़कमा हजारौंको उपस्थिति रह्यो मुम्बईको कार्टर रोड स्थित निवास स्थान आशीर्वाददेखि भाइल पार्ली स्थित पवन हंस नामक दाह संस्कार स्थलसम्म राजेशलाई विदाई गर्न प्रशंसकहरू सहभागी भएका थिए शुभचिन्तकहरू राजेशको शव राखिएको सिसाको बाकसमा फूल चढ़ाउँदै शवयात्राको पछि लागेका थिए शवयात्रामा राजेशका पूर्व पत्नी डिम्पल कपाडिया दुई ज्वाई अक्षय कुमार र समीर शरण कान्छी छोरी रिंकी खन्ना र नाति आरवको सहभागिता थियो जेठी छोरी ट्विंकल खन्ना गर्भवती भएकीले चिकित्सकको सल्लाहमा घरमै बसेकी थिइन् 45 मिनट यात्रापछि बिहबार बिहान 11 बजे शव दाह संस्कार गर्ने ठाउँमा पुगेको थियो अन्तिम संस्कार अक्षय र ट्विंकलका छोरा आरबले गरेका थिए आरबले बुवा अक्षयको सहयोगमा दागबत्ती बालेका थिए राजेशका नजिकका मित्र विजय जावेडीले भने पानी परे पनि हजारौं फ्यानहरू बलिउडका पहिलो सुपरस्टारप्रति श्रद्धा व्यक्त गर्न पछि परेनन् कारण हजारौं माफ गर्नुहोला श्रोता यसलाई फेरि सुन्नुहोस् करण जोहर रानी मुखर्जी करिना कपूर करिश्मा कपूर अमिताभ बच्चन र अभिषेक बच्चन पनि दाह संस्कार स्थलमा पुगेका थिए सड़क दायाँ बायाँ उभिएका र आकाशे पुलमा जम्मा भएका भीड़लाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मे हम्मे परेको थियो केही ठाउँमा लाठीचार्ज पनि गरिएको थियो अन्तिम संस्कार एकदम गोप्य राखी गरिएको थियो पत्रकारहरूलाई दाह संस्कारको दृश्य नखिच्न अनुरोध अक्षयले गरेका थिए राजेशको अन्तिम फिल्म डिसेम्बरमा रियासत रिलीज हुने भएको छ अशोक त्यागीद्वारा निर्देशित फिल्ममा राजेश खन्नाको नकारात्मक भूमिका रहेको छ यसअघि उनको अन्तिम फिल्म सन् 2008 रिलीज भएको वफा नै मानिएको थियो तर अब यसको दर्जा रियासतले हासिल गर्ने भएको छ श्रोताहरू राजेश खन्नाको बलिउडका फर्स्ट सुपरस्टार राजेश खन्ना को निधनको निधनपछि दाह संस्कारको र उनले आफ्नो प्राण त्याग्नुभन्दा अगाडि प्राण देहान्त हुनुभन्दा अगाडि बोलेका अन्तिम वाक्यहरू को बारेमा मैले तपाईँहरूलाई जानकारी गराएँ श्रोताहरू र म फेरि पनि यहाँहरूलाई गीत संगीततिर नै लाँदैछु श्रोताहरू अबको गीत संगीतको पालोमा म राजु लामाको स्वरमा रहेको सुम्निमा तपाईँहरूका लागि अहिलेलाई म प्रस्तुत गर्न जाँदैछु राजु लामाको आवाजमा यो गीत हजुर श्रोताहरू आशा छ तपाईँले मन पराउनुहुनेछ र अहिलेलाई इन्जोय गर्नुहोस् यो गीत
सुहाती सुनिमा तिमी खेसारो राम्री झुम्के आमा जस्तो श्रीमन दिसिरहेमा त्यो नजरले पार्यो मलाई लाउन फिरैमा त्यो नजरले पार्यो मलाई लाउन फिरैमा
हजुर श्रोताहरू, तपाईँले सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गिला रेडियो एयरलेयर 101.5 मेगाहर्जको तरङ्ग मार्फत र म तपाईँहरूको साथमा छु सञ्जय। श्रोताहरू, म तपाईँलाई अब यहाँनिर एउटा फिल्मको रिभ्यू सुनाउन गइरहेको छु। फिल्म हो हाइवे, नेपाली फिल्म, अहिलेको नेपाली फिल्म इन्डस्ट्रीमा एकदम जल्दो बल्दो नाम, एकदमै चर्चामा रहेको नाम हाइवे। यसको म तपाईँहरूलाई रिभ्यू यहाँनिर सुनाउन गइरहेको छु। रिलिजको दुई दिनमै फिल्म हाइवेले बहसको ठूलो पहिरो तानेको छ। यो नै यसको पहिलो सफलता हो। सँगै रिलिज भएका दुई नेपाली फिल्मको कुनै नामो निशान छैन। यो हाइवेसँगै अरू दुईटा फिल्म पनि रिलिज भएका थिए, तर तिनीहरूको कुनै नामो निशान भनौँ न, कुनै चर्चामा छैनन् ती फिल्महरू। तर हाइवेले धेरै नै चर्चा बढाउन सफल भएको छ। यसले पक्ष र विपक्ष पछिमा ठूलो जमात कमाइसकेको छ। नेपाली फिल्ममा रहेको बलिउडको संक्रमणको विरोध गर्दै एकताका फिल्म समीक्षा गर्ने दीपक रोनियारले आफ्नो पहिलो पूर्ण कदको फिल्म हाइवेलाई सकेसम्म मौलिक बनाउने प्रयत्न गरेका छन्। रचनात्मक स्टोरी टेलिङको वकालत गर्ने उनको फिल्म रचनात्मक नै बनेको छ। पाँच महिना अघि सम्पन्न 62 बर्लिन फिल्म फेस्टिभलको प्यानोरामा सेक्सनमा छानिएको हाइवेले इलाम काठमाडौँ रूटको बस चढ्ने यात्रुहरूका अलग अलग कथाबाट नेपाली समाजलाई निहाल्छ। फिल्मका हरेक पात्र समाज हेर्ने झ्याल झैं लाग्छन्। फिल्म मेकिङका सबै क्राफ्टलाई मेहनतका साथ प्रयोग गरेर फूल बुट्टा भरिएको हाइवेका सबै पात्रहरू पक्का नेपाली लाग्छन्, किनभने सबैसँग आफ्नो तनाव छ। फिल्म सकिन्छ तर उनीहरूको तनाव जारी रहन्छ, एउटा हाइवे जस्तै। श्रोताहरू, यो फिल्मको नाम हो हाइवे। यसका निर्देशक हुन् दीपक रोनियार र निर्माता समीर मणि दीक्षित, लोनिम प्रसाई, मिता होसाली, लेखक अविनाश विक्रम शाही र कलाकारहरू यस प्रकार रहेका छन्: दयाहाङ राई कर्मा, रिचा शर्मा, आशा मगराती, इलम दीक्षित, सृष्टि घिमिरे, राजन खतिवडा, रविन्द्र मिश्र बीबीसी नेपाली सेवाका पत्रकार हुन्, सन्दीप छेत्री, भूमिका श्रेष्ठ र सौगात मल्ल आदि। यसलाई रेटिङ गरिएको छ 3.5 स्टार्स आउट अफ 5 पाँचवटा स्टार्समध्ये यसलाई चाहिँ 3.5 स्टार्सले रेटिङ गरिएको छ। र श्रोताहरू, यो नेपाली फिल्म मैले भनिहालेँ हाइवे बर्लिन फिल्म फेस्टिभलमा सिलेक्सनमा पर्न सफल भएको थियो. श्रोताहरू म कार्यक्रमको अन्त अन्ततिर आइसकेको छु अहिलेको लागि, आजको लागि, आजको कार्यक्रमबाट मैले विदा माग्नुपर्ने हुन्छ. श्रोताहरू अर्को आइतबार फेरि 9:30 बजे म तपाईँहरूको रेडियो सेटमा पुनः उपस्थित हुनेछु. तपाईँ सम्मानका लागि मलाई विदा दिनुहोस्. किप लिसनिङ, किप ट्युनिङ रेडियो एडिलेड 101.5 मेगाहर्ज. द अपकमिङ प्रोग्राम इज रेडियो नोट्स एण्ड थ्याङ्क यू फर लिसनिङ भोइस अफ साङ्ग्रिला र गुड नाइट. र श्रोताहरू अहिलेलाई म जाँदा जाँदै तपाईँहरूलाई चेतना नयाँ एकदमै नयाँ गीत लोचनको आवाजमा यो गीत छोडेर जाँदैछु. हजुर हस्त, गुड नाइट.
अडिन्छ कि कसो हरिन्छ कि जसो तसो भौलाइन्छ कि जस्तो सहिन्छ कि यसो कसो आकाश छुने घमण्डमा सत्याङ खसी जस्तो आशा जुटाउने क्रममा मस्तिष्क नै चर्किए जस्तो हरिन्छ कि कसो मेरा